brought to you by Amul Gold.
नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म क्रान्ति शाह। मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जमा हरेक दिन बिहान 7 बजेदेखि प्रसारण हुँदै आइरहेको कार्यक्रम आजको सन्दर्भमा हामीले समसामयिक विषयवस्तुमा सम्बन्धित व्यक्तिसँग कुराकानी, छलफल, संवाद र बहस गर्दै आइरहेका छौँ। कोरोनाले आक्रान्त पर्सा जिल्लामा केही दिन यता बने कोरोनाको सङ्क्रमण दर कम देखिएको छ। पर्सा जिल्लामा वैशाख 16 गतेदेखि निषेधाज्ञा जारी गरिएको छ र निषेधाज्ञा दोस्रो पटक समय अवधि थप गरेर आजसम्मका लागि लागू गरिएको थियो, तर हिजो बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञालाई जेठ 13 गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ। यो खबर सँगसँगै अर्को पनि एउटा अलिकति दुःखद खबर भनौँ, पर्सा जिल्लामा कोरोनाको यो चेक जाँच गर्ने एन्टिजेन किटहरूको अभाव भएको भन्ने खबरहरू पनि आइरहेको छ। त्यसले गर्दाखेरि परीक्षण चाहिँ पर्याप्त रूपमा हुन नसकेको कुराहरू आइरहेको छ। यसै विषयमा कुराकानी गर्न आज हामीसँग अहिले प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर। जयमोदजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार, धन्यवाद।
जयमोजी, अब पर्सा जिल्लामा चाहिँ एन्टिजेन किटको चाहिँ अभाव छ, सकिएको छ, त्यस कारणले गर्दाखेरि परीक्षण चाहिँ प्रभावित भइरहेको छ भन्ने खबरहरू आइरहेको छ। अवस्था के हो? एन्टिजेन किट सकिएकै हो र परीक्षण प्रभावित भएकै हो?
सुरुमै नेपाल सरकारले जतिखेर यो बोर्डर हाम्रो नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा बिरगन नाका छ, त्यहाँ चाहिँ हेल्थ डेस्क छ, त्यो हेल्थ डेस्कमा भारतबाट आउने सस्पेक्टेड केसहरू र त्यहाँ स्वास्थ्यकर्मी परिचालन गरेर दरबन्दी तोकेर एन्टिजेन किट परीक्षण गर्ने भनेर प्रदेशबाट त्यहाँ पठाएर टेस्ट गर्ने गरिन्थ्यो। र पालिकाहरूको हकमा मन्त्री परिषदको निर्णयबाट के गर्यो भन्दाखेरि कि जुन पालिकामा सस्पेक्टेड केसहरू बढिरहेछ त्यहाँ चाहिँ पालिकाले स्वविवेक प्रयोग गरेर आफ्नो चाहिँ एन्टिजेन परीक्षण गरेर समुदाय स्तरमा फैलिएको रोग छ कि छैन भनेर पत्ता लगाउने।
हजुर,
र यदि त्यसबाट पनि जस्तै एन्टिजेन परीक्षण गर्दा पनि रोगको लक्षण पत्ता लागेन जस्तै भने त्यस्तोको लागि पिसिआर स्वाब कलेक्सन गर्ने र नारायणी अस्पतालमा पठाउने, त्यो समन्वयको काम चाहिँ जस्तै अस्ति जगन्नाथपुरमै त्यहाँ एन्टिजेन किट थिएन, के भन्छ यो पिसिआरको भिटिएम थिएन, नारायणी अस्पतालको मेसोसँगै समन्वय गरेर त्यहाँ भिटिएम पठाइयो, स्वास्थ्य कार्यालयबाट एन्टिजेन किट पठाइयो। एन्टिजेन किट चाहिँ जुन 81 तपाईँको यो फैलिए रोग फैलिए पछाडि सुरुको तयारीको जुन अवस्था थियो त्यो अवस्थामा तयारी गर्नुपर्ने अवस्थामा त्यो त अहिले सबैजनाले अहिले भोग्यो नि कि तयारी नभएको कारणले, जुन अहिले पर्सा मात्रै होइन जो अन्य जिल्लाहरूको आक्रान्त जुन अवस्था छ नेपालकै अवस्था देख्नुभयो, सामग्रीको अभाव हुन थाल्यो। एन्टिजेन किटको लागि 3-3 चोटि तपाईँको प्रदेशबाट टेन्डर हुँदासम्म तपाईँको एन्टिजेन किट पाउन सकेन। पर्सा जिल्लामै कतिपय पालिकाहरूमा तपाईँको नगद पैसा दिएर पनि एन्टिजेन किट पाइरहेको थिएन। भर्खर अस्ति पोखरियामा हिजो मात्र आइपुगेको छ पोखरिया नगरपालिकाको, अस्ति म सकुवा पर्साउने गाउँपालिकाले मगाएको छ, अब बिस्तारै बिस्तारै पाउन थाले छ। तर सप्लाई चेन कस्तो छ
यो एउटा कुरा स्पष्ट गरिदिनुहोस् जयमोजी, जुन पर्सा जिल्लाको लागि आवश्यक जुन छ अहिले एन्टिजेन किट, त्यो चाहिँ आपूर्ति गर्ने निकाय चाहिँ कुन हो? प्रदेश 2 को सरकारको सामाजिक विकास मन्त्रालय हो, स्वास्थ्य निर्देशनालय हो, या सङ्घीय सरकारको मन्त्रालयले चाहिँ यहाँ पठाइदिनु पर्ने हो? जिम्मेवारी चाहिँ कसको?
सङ्घीय सरकारबाट प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलाई आउँछ र त्यहाँबाट हरेक स्वास्थ्य कार्यालय डिस्ट्रिब्युसन हुन्छ।
हजुर,
अर्को कुरा, आवश्यकताको आधारमा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले आफैले पनि खरिद गर्न सक्छ, त्यसको लागि बजेट चाहिँ स्वास्थ्य कार्यालयमा हुँदैन,
त्यो चाहिँ आफै गर्नु पर्यो पालिकाले।
हजुर, यस्तो छ, महामारी नियन्त्रणको लागि
हजुर
3 सालदेखि हरेक पालिकालाई जस्तै वीरगन्ज महानगरपालिकालाई 25 लाख रुपियाँ, त्यस्तै अन्य पालिकाहरूलाई 10-10 लाख रुपियाँको दरले, नगरपालिकालाई 15 लाख रुपियाँको दरले, सङ्घ सरकारले नै
बजेट पठाइसकेको छ,
बजेट पठाइसकेको छ। त्यो पहिला स्वास्थ्य कार्यालय मार्फतबाट काम हुन्थ्यो, त्यो चाहिँ अब
तपाईँ यो स्वास्थ्य कार्यालयले भनेको पुलको काम मात्रै गरिदिने हो,
हामीले समन्वय गर्ने हो। हामीले चैत 9 गतेदेखि घचघचाउन सुरु गरेको हो, यो आजदेखिको होइन।
हजुर,
जति तपाईँको फाल्गुन महिनामा केस, तपाईँ पहिला डाटा हेर्नु होला, फाल्गुन महिनामा केस थिएन, 2-4 केसबाट जब चैतमा केस बढ्न थाल्यो, सिडिओ कहाँ गएर बसेर सिडिओ साङसँग छलफल गरेर ल तुरन्त बैठक राख्नु पर्यो, यो यो अवस्था आउन थाल्यो भनेर, त्यस पछाडि डिसिसिएमसीको बैठक बसेको हो सर।
हजुर,
त्यसको हामीसँग रेकर्ड छ, सबै डाटा छ हामीसँग।
अब 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 ठिकै छ, अब यो भनिदिनुहोस्, जस्तै समाचार खबरहरू आइरहेको छ पर्सा जिल्लामा भिटिएम र एन्टिजेन किटको चाहिँ अभाव छ, त्यो कारणले गर्दाखेरि परीक्षणहरू चाहिँ प्रभावित भइरहेको छ, अहिले अवस्था के छ, हिजो आजको अवस्था के छ किटको?
एउटा कुरा त म क्लियर गर्ने छु तपाईँलाई, नारायणी अस्पतालमा जुन भिटिएम छ, हामीसँग जुन टेस्ट गर्नुपर्ने आवश्यकता अनुसारको छ, त्यो चाहिँ कमी छैन।
हजुर,
त्यसको जुन चाहिने जुन केमिकलहरू छ त्यसको पनि कमी छैन,
छैन। हजुर,
तर मिडियामा कहाँबाट कसरी आयो त्यो चाहिँ मलाई जानकारी भएन।
हजुर,
नारायणी अस्पतालको जुन पिसिआर ल्याब छ, त्यो पिसिआर ल्याबमा अहिले पनि तपाईँलाई 25,000 टेस्ट गर्नलाई चाहिने सामग्री छ,
त्यहाँ छ, त्यहाँ कुनै किसिमको अभाव छैन,
त्यहाँ कुनै किसिमको अभाव छैन।
तर तर पालिकाहरू जस्तै जस्तै जगन्नाथपुर गाउँपालिका, हजुर हजुर,
पिसिआरमै यति जोड किन, तपाईँको एन्टिजेनले पनि,
त्यो त तपाईँ त तपाईँ जस्तो स्वास्थ्य कर्मीले बताउने हो नि, पिसिआरमै किन जोड भइरहेको छ भन्ने कुरो,
यो कुरा पिसिआरले पनि 70% डिटेक्ट गर्छ, मतलब 65-70% भाइरसलाई।
हजुर,
एन्टिजेनले पनि 65-70% डिटेक्ट गर्छ, डिटेक्ट नगरेकोलाई डक्टरको स्वविवेकमा छोडेको छ। जस्तै एन्टिजेन टेस्ट गर्यो कसैलाई, यदि रुगाखोकी ज्वरो लागि नै रहेछ, निमोनिया छ, डक्टरलाई लागिरहेको छ होइन यसलाई कोभिड नै हो भने, त्यस्तोको स्वाब परिकरी अब कम्युनिटीमा तपाईँलाई 200-400 बिरामी भइरहेछ, तपाईँ रोग पत्ता लगाउनलाई तपाईँले एन्टिजेनमा 10 मिनटमा तपाईँले रोग पत्ता लगाइराख्नु भएको छ, त्यो नगर्ने। अनि खालि भिटिएम छैन, नारायणीमा यो चिज छैन, तपाईँ भिटिएम खोज्ने, स्वाब कलेक्सन गरेर पठाउने, एक दिनमा नारायणी अस्पतालको टेस्ट गर्ने क्षमता तपाईँको एक सिफ्ट गर्दा गर्दा अहिले 300 पुर्याएको छ, पहिला त 24 घन्टा चल्दाखेरि 600 टेस्ट हुन्थ्यो।
हजुर,
अनि भिटिएम खालि स्वाब कलेक्सन गर्ने, पठाउने अनि रिपोर्ट आउन 3 दिन लाग्ने।
हजुर,
तपाईँको डेनेन्डियर रोग पत्ता नलगाउने, बिरामीले उपचार गर्ने, आइसोलेट नगर्ने, त्योतिर किन ध्यान गइरहेको छैन, मलाई त्यो समझमा आइरहेको छैन। हरेक मिटिङमा, म मात्र हिजोको मिटिङमा मात्रै गएको छैन जिल्ला प्रशासन कार्यालयमा, तपाईँको डिसिसिएमसीको बैठक, नत्र हरेकचोटि भनेको छु समुदाय स्तरमा, यदि जस्तै अस्ति हामीले गरेन तपाईँको जगन्नाथपुरको प्र्याक्टिस नै हाम्रो गऱ्यौँ, त्यहाँ कि एन्टिजेन टेस्ट गरे, रोग पत्ता लगायो, पहिला त यो भयो कि रोग के हो के हो, ज्वरोले गर्दा मान्छे मरिरहेछ भनेर, रोग पत्ता लगायो रोग कोभिडकै कारणले रहेछ भनेर, तपाईँको एन्टिजेनले गर्दा मान्छेहरू आइसोलेट गर्यो, अहिले त त्यहाँ ज्वरो आउने बिरामी घटे, त म अस्ति मात्रै गएर आएको छु त्यहाँ।
अँ, त्यहाँ पनि जस्तै चिलडब्बीमा पनि गाउँपालिकाको स्वास्थ्य संयोजकले भन्नुभएको थियो, प्रवीन्द्रजीले, हामीले चाहिँ अब त्यो किट पाइएन होइन, जिल्ला स्वास्थ्य कार्यालयले पनि दिने भनेको थियो आइतबार, तर आइतबार जाँदा चाहिँ त्यो किट पाइएन, त्यसपछि हामी फर्क्यौँ, त्यसपछि गाउँपालिकाले 200 चाहिँ किट खरिदको लागि प्रक्रिया अगाडि बढाइसक्यो, तर वीरगन्जको कुनै पनि सप्लायरसँग चाहिँ त्यो किट छैन, त्यस कारणले समस्या भएको भन्ने कुरा आयो। त्यसपछि त्यो खबर आएको भोलिपल्ट तपाईँ आफै पनि जगन्नाथपुर गाउँपालिकाको चिलझप्टीमा पुग्नु भएको रहेछ, के छ त्यहाँको अवस्था भन्नुहोस् त?
स्वास्थ्य कार्यालयबाट नै 25 के भन्छ एन्टिजेन किट र नारायणी अस्पतालबाट 25 भिटिएम दिएर पठाएर रोग पत्ता लगाउनलाई दिएको हो।
हजुर,
त्यसको सम्बन्धमा आफैले गरेको हो, जब जगन्नाथपुरको त्यो खबर आइसके पछाडि,
हजुर,
जुन दिनदेखि खबर आयो त्यही दिनदेखि एक्टिभेट भएर त्यो काम सुरु गरेको छु।
हजुर,
तर मेन सम्बन्ध 27 गतेदेखिको उहाँले भिटिएम लिन जुन मान्छे पठाउनु भयो त्यो मान्छेलाई नै थाहा थिएन कि भिटिएम कहाँ लिन जाने हो, भिटिएम लिन आएको छ कि एन्टिजेन लिन।
ठिकै छ, अब त्यो भयो, अहिले चाहिँ पछिल्लो अवस्था के छ, तपाईँ आफै पनि पुग्नु भएको रहेछ त्यो चिलझप्टी गाउँमा, त्यहाँको अहिलेको अवस्था परीक्षण भइरहेको छ र त्यहाँको सङ्क्रमणको अवस्था चाहिँ के छ?
सङ्क्रमण अहिले त्यहाँ जुन रेसियोमा हामीलाई पहिला रिपोर्टिङ भएको थियो, घर घरमा ज्वरोको बिरामी छ, क्यानुनाल नलागेको त एउटा पनि घरै थिएन।
हजुर,
तर अस्ति त्यहाँ पुग्दाखेरि अहिले त्यो ज्वरोको जुन जो दर छ त्यो घटेको छ, 2-4 बिरामीहरू थियो, त्यसको लागि चाहिँ त्यो भिटिएम लिएर स्वाब परीक्षण गरेर अनि टेस्ट अझै पत्ता लगाइहाल्यो, 2-4 अझै कोही सिरियस छ भने। र गाउँमा तपाईँलाई एउटा कुरा जानकारी गराइदिउँ, त्यो गाउँ त्यो टोलसँग यस्तो दुर्व्यवहार भएको छ अहिलेको अवस्थामा, अहिले पनि त्यहाँ कि हामीले सिल गर्ने भनेको त्यहाँको मान्छेलाई जुन सङ्क्रमणको अवस्था छ त्यो अवस्थाबाट रोक्नलाई हो।
हजुर,
तर त्यहाँको मान्छेसँग दुर्व्यवहार गर्नलाई त्यहाँको छत त्यहाँको अरू अरू अन्य टोलको मान्छेहरूलाई त्यो टोलको मान्छेहरूले कुटपिट गर्ने झै झगडा गर्ने
त्यस्तो किसिम भइरहेको छ।
त्यो टोलमा मैले बुझे जाने अनुसार त्यहाँ गाउँको स्थानीयवास त्यो टोलमा तपाईँको एक दिनमा 2-3 लाखको तरकारी बिक्री हुन्छ।
हजुर,
त्यो सर्वे गर्ने काम कसको हो? यदि त्यो किसानको तरकारी खेतमा छोडि जान्छ, त्यो किसानको लिएर तरकारी यदि बजारमा गयो भने अरू टोलको मान्छेले घेर्ने। तपाईँलाई थाहा छ, यो चप्पा कल हलाउन गएको मान्छेलाई गाउँमा त्यहाँको गाउँको कोरोना छ भनेर त्यो टोलमा कल हलाउन नदिएर फर्काइदिएको छ।
अब अवस्था चाहिँ के छ त्यहाँ? त्यहाँ अब परीक्षण चाहिँ भयो, केस फाइन्ड आउटहरू चाहिँ भइरहेको छ त्यहाँ?
एकदम दैनिक रूपमा त्यहाँ स्वास्थ्य कर्मी परिचालन छ, औषधि दिएर सबै कामहरू एकदम राम्रोसँग भएको छ। यस्तो न हल्ला भयो, चिलझप्टीको चिलझप्टी यस्तो हल्ला भयो कि मतलब त्यतिखेर तपाईँको पत्ता नलागेर मान्छेहरूले उपचार गर्न डराएर मृत्यु भएको हो।
तर
अहिले सम्पूर्ण अवस्था छ, अझै लगभग तपाईँको यो सुरु भयो मृत्यु, पहिलो सुरु मृत्यु भएकोदेखि अहिले त 22 दिन हुन लागिसक्यो। अब यसलाई चाहिँ सामान्य रूपमा लिनु पर्यो कि 15 दिन बित्यो, अब त्यसलाई सिल भन्नुको मतलब के, कि रोग त्यहाँ छ, त्यहाँको सङ्क्रमण नफैलनलाई मान्छेलाई त्यहाँ ओभरदोर आवत जावत नगरेर दिएर रोके पछाडि अनि त्यो रोगलाई अरू सङ्क्रमण फैलन नदिन रोक्न सकिन्छ। अब त्यहाँ जस्तै तरकारी बिक्री गरिदिने काम एकजनाले समन्वय गरेर त्यो टोलको तरकारी उठाइदिएर बजारसम्म पुर्याइदिने काम गर्यो भने त्यो किसानलाई त्यो समस्या हुँदैन।
अब जयमजी, अब यो दुई तिन दिन यता के डक्टरहरूको भनाइअनुसार चाहिँ सङ्क्रमण अब पर्सा जिल्लामा यो वीरगन्जमा त पहिले देखियो, पिकावरमै पुग्यो होइन, र अहिले चाहिँ ल्याबमा भइरहेको टेस्टको रिपोर्टले पनि सङ्क्रमण 4-5 दिन यता चाहिँ घट्दै गइरहेको भन्ने देखिन्छ होइन। अब सङ्क्रमण चाहिँ अब सहरबाट चाहिँ पर्साको गाउँतिर चाहिँ सरिरहेको छ, सरिसकेको छ, समुदाय स्तरमा सर्न थालेको छ भन्ने खबरहरू आइरहेको छ। तपाईँले त सधैँ दिनभरिको चाहिँ तथ्याङ्क चाहिँ तपाईँ क्यालकुलेट गरेर माथिल्लो निकायमा पनि पठाउनुहुन्छ, के छ तपाईँहरूको तथ्याङ्क हेर्दाखेरि गाउँतिर अब सङ्क्रमण सरेको हो सहरबाट गाउँतिर?
त्यो निश्चित रूपमा हो, र त्यसको जानकारी तपाईँको 15 वैशाख 15 गतेदेखि नै यसको डाटाहरू तपाईँले हेर्नुभयो भने थाहा हुन्छ। बहदुरामाई नगरपालिकामा जुन मृत्यु 5-6 वटा भयो, त्यस पछाडि बिहेको भोज खाँदाखेरि घरमा सङ्क्रमित त्यसको रिलेटिभदेखि लिएर 17 जना सङ्क्रमित, तपाईँको त्यस पछाडि पकाए मैनपुर गाउँपालिकाको सङ्क्रमित, यसरी गर्दै गर्दै अहिले तपाईँको जस्तै पोखरियामा केसहरू देखा पर्न थालेछ। समुदाय स्तरमा जाने भनेको मतलब हामीले पुल सिस्टम र पुल सिस्टम जुन सेम्पलिङ भयो, जो आफै बिरामी भयो स्वस्फूर्त रूपमा नारायणी अस्पतालमा टेस्ट गराउन आएको हो। त्यतिखेर तपाईँको न त 12 जिल्लामा मेसिन चल्थ्यो, सिर्फ पर्सामा चल्थ्यो।
हजुर,
दुइटै पर्सा जिल्लाको बिरामीहरू जो आफै बिरामी भइरहेको थिए त्यो मान्छेहरू नारायणी अस्पतालमा जाँच गराउन आएको थियो, चाहे विभिन्न अस्पतालहरूमा भर्ना हुँदाखेरि यो रोगहरू बिस्तारै अब आइसक्यो भनेर, र त्यो रोग चाहिँ बिस्तारै बिस्तारै गर्दै गर्दै बजारबाट कम्युनिटीसम्म घर घरमा अब गयो, र अहिले चाहिँ यो कम हुनुको नतिजा यो 4 दिनदेखि जुन कम आइराखेको छ, अहिले पनि हाम्रो त्यो पुल जबर पुल सिस्टम छैन, पुल सिस्टम छैन कि हामी गएर समुदायबाट त्यो ल्याएको, अहिले पनि जुन सेम्पल छ त्यो सेम्पल बिरामीकै सेम्पल हो, जो आफै बिरामी भएर हस्पिटलमा भर्ना छ या हस्पिटलमा आएर सेम्पल दिएको छ। वीरगन्ज महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङको जुन काम गरिरहेको छ त्यो कन्ट्याक्ट ट्रेसिङको केही सेम्पलहरू 40 हाराहारीमा चाहिँ वीरगन्ज महानगरपालिकाबाट आइराखेको छ, त्यसको पनि पोजिटिभ त्यसमा छ। देखिएको के छ भन्दाखेरि कि सङ्क्रमण दर चाहिँ 4 दिनमा जुन रेसियो थियो 60 भन्दा एभबको त्यो घटेको हो। म यस्तो आशावादी मान्छे छु, जति केस तपाईँको बढे पनि व्यवस्थापन राम्रो भयो भने केही पनि हुँदैन। वीरगन्जमा चैत 10 गतेदेखि हामीले हार गुहार गरिरहेको थियो प्राइभेट अस्पतालहरूलाई कि 20% सरकारले बेड भनेको छ छुट्याउनलाई 20% बेड छुट्याइदिनु भनेर, साथ मतलब कि आफ्नो दादागिरी स्टाइलमा कसैले पनि बेड दिइरहेको थिएन। कुनै दिन यस्तो अवस्था आयो वीरगन्जमा, म हकिकत तपाईँलाई बताइरहेको छु, एउटा बियोधा अस्पतालले सुरुमा 20% बेड छुट्याएर 10 बेड राखेर उसले काम गरिरहेको थियो। वीरगन्जको यस्तो अवस्था भगवान्ले बनाइदियो कि ती अस्पतालका आफ्नै घरका जो सञ्चालकहरू छ जब बिरामी भयो र नारायण अस्पतालदेखि राखेर बियोधासम्म राख्ने बेड राख्ने जब बेड पाएन, त्यस पछाडि आफ्नै अस्पतालमा भर्ना गरेर उपचार गर्न सुरु गरे र केसको रेसियो यस्तो बढ्यो कि त्यसपछि त त्यो बिरामी उपचार गर्ने भने अन्तबाट पैसा आउने ठाउँ नै थिएन। जति पनि यो पैसा लियो त्यो पैसा लियो
भनेपछि जन्मजी अहिले संक्रमण गाउँतिर पुगिसकेको अवस्था छ होइन, अब बढी संक्रमण चाहिँ गाउँतिर देखिँदैछ,
गाउँतिर संक्रमण देखिरहेछ। त्यसको लागि मैले भने नि एन्टिजेन परीक्षण गर्ने,
हजुर,
सरकारले संघ सरकारले प्रदेश सरकारले स्थानीय सरकारले समन्वय गर्नुको कारण कि यो अवस्था छ। तपाईँले यो चिज पहिला स्वास्थ्य कर्मी स्वास्थ्य कार्यालयले परिचालन गर्थ्यो जिल्लाभरिको, अहिले चाहिँ हरेक पालिकासँग स्वास्थ्य कर्मी छ। हामीले त त्यहाँको जुन
भनेपछि अब संक्रमण गाउँतिर पुगिसकेको छ, अब गाउँतिर पनि केन्द्रित हुनु पर्यो। र त्यो केन्द्रितको मतलब के भने गाउँतिर परीक्षणको दायरा चाहिँ बढाउनु पर्यो हो।
हो, परीक्षणको दायरा भन्नाले एन्टिजेन परीक्षण गर्ने, त्यहाँ जुन चिकित्सक छ नियुक्ति गर्नलाई, जुन डक्टर छ, यदि शङ्का लागिरहेछ एक्सरे गर्न, यदि निमोनिया जस्तो लागिरहेछ भने तुरन्त नारायणी अस्पताल पठाउनु, समन्वय गर्नलाई मैले भने नि तपाईँ फोन गर्नुहोस्। मैले हरेक 14 पालिकाको हाम्रो एउटा ग्रुप छ, फोन गर्नुहोस्, मलाई कल गर्नुहोस्, मेसेज गर्नुहोस्। फोनमा यदि बिजी छ भने तपाईँलाई रिप्लाई गरेन भने त्यसको जवाबदेता मेरो
हो। हस्, हामीसँग समय सकिएको छ जयमजी, फेरि अर्को कार्यक्रममा यहाँलाई जोडौँला। महत्त्वपूर्ण जानकारी थियो यहाँसँग, कार्यक्रममा हामीलाई समय दिनुभयो, यसका लागि यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमो ठाकुर। कार्यक्रम आजको सन्दर्भमा हामीसँग कुराकानी गर्दै कार्यक्रमको आजका लागि निर्धारित समय सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, यसका लागि यहाँलाई धन्यवाद। प्रविधि संयोजनका लागि प्राविधिक मित्र आनन्दलाई पनि धन्यवाद। म क्रान्ति शैलीका लागि बिदा माग्छु, नमस्कार।
रुसी प्रतिबन्धबारे दिएको रिपोर्टमा उल्लेख छ। आलोचकहरूले यो कदमले क्रेमलिन उत्साहित हुने बताएका छन्। बाल्टिक सागरबाट झिकिएको ग्यास जर्मनी पुर्याउने उक्त परियोजना 95% सम्पन्न भइसकेको छ। अमेरिकी विदेश मन्त्रालयले ती प्रतिबन्ध फुकुवा गर्ने कार्य अमेरिकी राष्ट्रिय हितमा रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कफले उक्त कदमलाई सकारात्मक भनेका छन्। जर्मन विदेश मन्त्री हाइको मासले पनि यसले अमेरिकाका निम्ति जर्मनी महत्वपूर्ण साझेदार भएको दर्शाउने बताए। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। बेल्जियममा विशेष प्रहरीका युनिटहरूले अति दक्षिणपन्थी दृष्टिकोण राख्ने एक हतियारधारी सेनाको खोजी गरिरहेका छन्। योर्गेन कोनिङ्स नामक ती संदिग्ध व्यक्ति सैनिक निशानेबाजी प्रशिक्षक रहेको र तिनले सेनाको ब्यारेकबाट हतियार लिएर हिँडेको बताइएको छ। उक्त व्यक्ति खतरा हुन सक्ने भनिएको छ। तिनले विगतमा कोरोना भाइरस नियन्त्रणका कार्यवाही अगुवाई गरिरहेका देशका वरिष्ठ जनस्वास्थ्य अधिकारीलाई धम्की दिएका थिए। पछिल्ला विवरण अनुसार 350 प्रहरी तथा केही सैनिकहरू नेदरल्याण्डसँगको सिमानामा रहेको राष्ट्रिय निकुञ्ज क्षेत्रमा तिनलाई खोजिरहेका छन्। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क राज्यकी महान्यायाधिवक्ताले ट्रम्प अर्गनाइजेशन विरूद्ध अब फौजदारी कसुरको अनुसन्धान गर्ने बताएपछि त्यसको चर्को आलोचना गरेका छन्। लेटिटिया जेम्सले पूर्व राष्ट्रपतिले कार्यभार सम्हाल्नु अगाडि गरेका वित्तीय कारोबार अनुसन्धान गरिरहेकी छन्। मंगलबार उनका प्रवक्ताले अब त्यो अनुसन्धान फौजदारी प्रकृतिको हुने बताएका थिए। प्रतिक्रियामा ट्रम्पले उनी नभएको अपराधको खोजीमा कसिएर लागेको बताए। आफू विरूद्ध राजनीतिक पूर्वाग्रह प्रेरित कार्यवाही गरिरहेको पनि उनले बताएका छन्। र भारतमा मुम्बई शहरको तटभन्दा पर समुद्रमा 261 जना सवार बार्ज टाउटे तुफानका कारण सोमबार डुबेपछि 26 जनाको शव भेटिएको छ। कम्तीमा 53 जना अझै हराइरहेको हुँदा थप मानिसहरूको ज्यान गएको हुन सक्ने ठानिएको छ। 186 जनालाई उद्धार गरेर नौसेनाको जहाजले बुधबार तिनलाई तटमा ल्याइपुर्यायो। समुद्रमा फँसेका अन्य बार्जहरूबाट थप 35 जनाको उद्धार गरिएको छ। सोमबार जमीनमा बज्रिएपछि उक्त समुद्री तुफान कमजोर भएको थियो, तर जमीनमा पनि उक्त तुफानका कारण 19 जनाको ज्यान गएको छ। यो बीबीसी नेपाली सेवा हो।
बिहानी पखमा पुनः स्वागत छ। जेठ महिनाको 15 गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि बजेट अधिवेशन बोलाउन सरकारले ढिलाइ गरेको र बजेट निर्माण प्रक्रिया मिचेको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन्। सरकारका पछिल्ला क्रियाकलापले बजेटका लागि संसद छल्न खोजिएको आशंका बढ़ेको र बेलामै अधिवेशन बोलाएर पहिला विश्वासको मत लिई बजेट ल्याइनुपर्ने उनीहरूको भनाइ छ। नेत्र केसीको रिपोर्ट।
हरेक वर्ष बजेट ल्याउनु पूर्व बजेटका सिद्धान्त र कर प्रस्ताव बाहेकका प्राथमिकताका बारेमा संसदमा छलफल गर्ने चलन रहँदै आएको छ। प्रतिनिधि सभाको नियमावलीको नियम 142 त्यस्तो छलफल राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुभन्दा 15 दिन पहिले सक्नुपर्ने र त्यही छलफलका आधारमा विनियोजन विधेयक प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ। वैशाख महिनाको 27 गते प्रतिनिधि सभाको बैठक बोलाइएको थियो, तर उक्त बैठक पनि त्यही दिनको रातिदेखि अन्त्य गर्ने निर्णय सरकारले गरेपछि त्यस्तो छलफल नै हुन पाएन। अहिलेसम्म बजेटभन्दा पहिले ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट अधिवेशनको समेत टुङ्गो नगरेको भन्दै विपक्षी दलहरूले आक्रोश पोखेका छन्। नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषाल,
15 दिन अगाडि प्री बजेट छलफल गरेर सम्पन्न गर्नु पर्थ्यो, यति धेरै राष्ट्रिय राजनीतिका विषयमा आर्थिक संकटका कुरा छ, जनताको जीवनयापनका कुरा छ, बजेटलाई त्यसलाई केन्द्रित गरेर छलफलमा ल्याउनु पर्ने कुरा थियो। अब यी सबै कुराहरूमा के देखिन्छ भने सरकार आफै बजेट प्रति राष्ट्रिय बजेट प्रति यस्तो प्रक्रियाप्रति जिम्मेवार नभएको त स्पष्ट देखियो।
बजेट प्रस्तुत गर्न 10 दिन मात्र बाँकी रहँदासम्म पनि संसद अधिवेशन नबोलाइएकाले बजेट संसदमा प्रस्तुत नगर्ने सरकारको योजना हो कि भन्ने आशंका जन्माएको भनाइ छ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको।
नीति